तपाईँ एसपिएस नेपालीको साथमा हुनुहुन्छ। अरू रोचक सामग्रीहरूका लागि sbs.com.au/नेपाली जानुहोस्।
इथनिक कम्युनिटी काउन्सिल अफ न्यू साउथ वेल्स र अस्ट्रेलियन इलेक्सन कमिसनले खास गरी यो बहुसांस्कृतिक समुदाय इथनिक कम्युनिटीहरूमा चाहिँ भोटको सङ्ख्या जुन मतदान गर्दाखेरिमा मतदानको बदर हुने सङ्ख्या धेरै भएको, इन्फर्मल भोटको सङ्ख्या चाहिँ बढी भएको भएर त्यसलाई कम गर्नको लागि भोट टक भनेर एउटा जनचेतनामूलक यो भोटिङ शिक्षा सम्बन्धी कार्यक्रम गरिरहेको छ र त्यसमा चाहिँ विभिन्न समुदायको चाहिँबाट भाग लिएर उहाँहरूले आफ्नो समुदायमा कसरी भोट हाल्ने भन्ने बारेमा रेडियो मार्फत, रेडियो प्रोग्राम मार्फत अथवा पोडकास्ट मार्फत चाहिँ जनचेतना जगाउने खालको कार्यक्रमहरू गरिरहनु भएको छ। यही क्रममा चाहिँ अब खास गरी अब जब चाहिँ मतदाता नामावली चाहिँ दर्ताको प्रक्रिया सुरु भएदेखि नै भोट टक मार्फत चाहिँ कसरी मतदाता नामावली दर्ता गर्ने देखि लिएर अनि अब इलेक्सन चाहिँ कमिसनमा काम पनि पाइन्छ, अहिले झन्डै धेरै लाखौँ चाहिँ कामदारको खाँचो छ यो इलेक्सनलाई को प्रक्रियालाई अगाडि बढाउनका लागि र अझै पनि इलेक्सन कमिसनमा चाहिँ काम गर्न सकिन्छ। खास गरी यो पोल मतदान केन्द्र पोलिङ प्लेसहरूमा चाहिँ बायोलिङ्गल स्टाफहरू चाहिँ इलेक्सन कमिसनले राख्न खोजिरहेको छ र त्यसका लागि चाहिँ अझै पनि आवश्यकता छ र त्यहाँ विभिन्न खालका रोलहरू छन् र मतदान केन्द्र मतदान केन्द्रमा चाहिँ जस्तै कसरी मतदान गर्ने अनि ब्यालेट पेपर दिने नदिने यी सबै कुराहरूबारे जानकारी दिने एउटा पोल अफिसरको रोलहरू चाहिँ अझै पनि खाँचो छ र त्यो चाहिँ एप्लाई गर्न सकिन्छ। जुन चाहिँ मतदानभन्दा अगाडि अनि मतदान प्रक्रियामा र मतदान पछि पनि काम छ, त्यो त्यो पोजिसनमा भएको मान्छेले चाहिँ काम गर्छ र अझै पनि ढिला भएको छैन त्यसमा चाहिँ एप्लाई गर्न सकिन्छ र इलेक्सन कमिसनको वेबसाइटमा गएर त्यसमा चाहिँ एप्लाई गर्न सकिन्छ।
जुन मत रहेको छ बदर हुने मतको सङ्ख्या चाहिँ विशेष गरेर यो बहुभाषिक पृष्ठभूमिबाट आएका अथवा भनौँ न नेपाली कम्युनिटी भनौँ अब अहिले हामीले कुरा गरिरहँदाखेरि अब यो नेपाली समुदाय पनि त्यस अन्तर्गत पर्न सक्छ होइन, किन बदर भइराखेको रहेछ, के कुरा चाहिँ अलिकति बुझ्नमा कमी देखिएको छ?
मुख्य कुरा त अब अस्ट्रेलियाको भोटिङ जुन सिस्टम हो त्यो चाहिँ फरक छ, त्यो नै अलिकति बुझ्नुपर्ने कुरो छ। किनभने मतदान प्रक्रिया हामी जुन पृष्ठभूमिबाट जुन एउटा मतदान प्रणालीबाट हामी यहाँ आयौँ त्यहाँको भन्दा यहाँ पूर्ण रूपमा फरक छ र अब दुई तिन कुरा अलिकति महत्त्वपूर्ण छ यहाँ। पहिलो कुरा त अस्ट्रेलियामा मतदान अनिवार्य छ, अनिवार्य रूपमा मतदानमा भाग लिनुपर्छ र यदि मतदानमा भाग नलिएको खण्डमा एउटा न्यूनतम चाहिँ जरिवाना तिर्नु पनि पर्छ, जुन चाहिँ एउटा त्यसको चाहिँ उपस्थित हुन मतदानमा सहभागी हुन नसक्ने कारण चाहिँ एउटा भ्यालिड कारण भएन भनेदेखि चाहिँ जरिवाना पनि तिर्नुपर्ने हुन्छ र त्यो जरिवाना भन्दा पनि मतदान भनेको एउटा प्रजातान्त्रिक देशमा आफ्नो ह्याभ यु से भन्ने हो, आफ्नो चाहिँ भनाइ अथवा आफ्नो एउटा प्रजातान्त्रिक अधिकारको सदुपयोग पनि हो र आफूले मतदान गरेर आफ्नो आफूलाई मन परेको र आफूलाई फाइदा हुने नीतिलाई अङ्गीकार गरेको दल र उम्मेदवारलाई जिताउने यो एउटा प्रजातान्त्रिक अभ्यास पनि हो। अर्को महत्त्वपूर्ण कुरा चाहिँ के छ भने मतदानको बेलामा गरिने मतपत्र अलिकति हामीले जुन पृष्ठभूमिबाट आयौँ र जुन मतपत्र हामीले विगतमा प्रयोग गर्थ्यौँ त्योभन्दा अस्ट्रेलियाको मतपत्र फरक छ र अस्ट्रेलियामा मतदान गर्दाखेरिमा अहिले हामी सङ्घीय चुनावको यो फेडरल इलेक्सनको कुरा गरिरहेका छौँ र यसमा चाहिँ दुई खालको मतपत्रको प्रयोग हुन्छ, एउटा चाहिँ सेतो रङको सानो मतपत्र हुन्छ जुन चाहिँ अब यहाँको हाउस अफ रिप्रेजेन्टेटिभको लागि त्यो मतपत्र प्रयोग हुन्छ भने अर्को चाहिँ ठुलो मतपत्र हुन्छ जुन चाहिँ सिनेटको लागि प्रयोग हुन्छ र अस्ट्रेलियामा मतदान गर्दाखेरिमा धेरै मतबदर हुने कारणहरू मध्येमा चाहिँ पहिलो भनेको यहाँ चाहिँ मतदान गर्दाखेरिमा सधैँ नम्बर लेख्नुपर्छ, आफूलाई मन परेको पार्टी अथवा उम्मेदवारलाई नम्बरको आधारमा चाहिँ तपाईँले प्रिफरेन्स दिनुहुन्छ, यहाँको प्रिफरेन्स मतदान प्रणालीमा यहाँको चुनाव हुन्छ र अथवा आफ्नो चाहिँ प्राथमिकतामा राख्ने कुरा कुनलाई चाहिँ तपाईँले पहिलो रोजाइमा राख्ने र कुन चाहिँलाई अन्तिम रोजाइमा राख्ने भन्ने आधारमा चाहिँ मतदान हुन्छ। त्यसैले तपाईँलाई मन परेको पार्टी र उम्मेदवारलाई को नामको अगाडिको बक्समा नम्बर लेख्नुपर्छ जबकि हाम्रो प्राय चाहिँ टिक गरिन्छ त्यहाँ। टिक गर्ने क्रस गर्ने गरेर चिन्ह लगाउने गरिन्छ जुन चाहिँ गलत हो जहिले पनि नम्बर लेख्नुपर्छ अनि दोस्रो कुरा चाहिँ जस्तै आफूलाई मन परेको पहिलो र दोस्रो उम्मेदवारको मात्रै नामको अगाडि नम्बर लेख्यो बाँकी कोठाहरू चाहिँ खाली छोड्यो भने पनि त्यो मतपत्र बदर हुन्छ त्यहाँ जति पनि मत 7 उम्मेदवार छन् भने आफूलाई मन परेको उम्मेदवारको अगाडि 1 लेख्यो अर्को दोस्रो चाहिँ प्राथमिकतामा रहेकोलाई 2 लेख्यो तेस्रोलाई 3 लेख्यो 1-7 आफ्नो रुचिको आधारमा तिनीहरूलाई चाहिँ प्रिफरेन्स गर्नुपर्छ र 7 चाहिँ नम्बर लेख्नुपर्छ कुनै कोठा खाली छाडियो भने त्यो मतपत्र बदर हुन्छ त्यस्तै अर्को महत्त्वपूर्ण कुरा भयो यसमै बढीभन्दा बढी चाहिँ यो अलिकति बहुसांस्कृतिक समुदायको मतदाताहरूले बिगार्ने गरेको देखिन्छ
अब त्यही अब नेपालमा त अलिकति चुनाव चिन्ह हुन्छ होइन अनि त्यो अनुसार पनि हुन्छ यहाँनिर चाहिँ त्यो उम्मेदवारको नाम मात्रै हुन्छ कि अब के देख्न पाउँछन् मतदाताले चाहिँ त्यहाँनिर नामै बुझेर जानु नामै थाहा पाएर जानु पर्यो कि यो पार्टीको यो उम्मेदवारलाई चाहिँ भोट हाल्दैछु भनेर थाहा पाउनु पर्छ कि कस्तो हुन्छ
दुईवटा अप्सन दुईवटा हुन्छ एउटा चाहिँ तपाईँले पार्टीको उम्मेदवारलाई को नामको अगाडि चाहिँ लेख्नुपर्ने हुन्छ अब त्यही अनुसारको प्रिफरेन्स राख्नुपर्ने हुन्छ प्रति यो प्रतिनिधि सभामा पनि अर्को चाहिँ हाउस अफ रिप्रेजेन्टेटिभ मा भने अब अर्को चाहिँ सिनेटको चुनाव हुँदाखेरिमा सिनेटको चाहिँ मतदान प्रक्रिया अलिकति मतपत्र अलिक फरक खालको हुन्छ र एकदमै ठुलो हुन्छ किनभने उम्मेदवार पनि धेरै अनि सिनेटमा सहभागी हुने राजनैतिक दल पनि धेरै भएको भएर कतिपय कुनै कुनै चुनावको बेलामा चाहिँ 1 लामोसम्म पनि सिनेटको मतपत्र हुन्छ चुनावमा र त्यो अवस्थामा चाहिँ तपाईँलाई दुईवटा अप्सन हुन्छ कि चाहिँ तपाईँले माथि नै माथि चाहिँ त्यो मतपत्रको सबभन्दा माथि टपमा चाहिँ 1300 गरी राजनीतिक दलहरूको नाम र उनीहरूको चुनाव चिन्ह त नभनौँ तर पार्टीको झन्डा चाहिँ त्यहाँ हुन्छ त्यसको आधारमा तपाईँले कुन दल हो भन्ने पत्ता लगाउन सक्नुहुन्छ र आफूलाई मन परेको पार्टीलाई चाहिँ अघि भने जस्तै गरी प्राथमिकतामा प्रिफरेन्समा 1-2-3 भनेर राख्न सक्नुहुन्छ त्यसरी पनि लिन सकिन्छ त्यो गरियो भनेदेखि चाहिँ फेरि तल चाहिँ फेरि सिनेटमा जो जो उम्मेदवारहरू उठ्नुभएको छ उहाँहरू सबैको नाम हुन्छ त्यो नामलाई पनि तपाईँले फेरि एक एक गरेर प्रिफरेन्स गर्दा पनि हुन्छ अथवा यदि तपाईँले माथिले चाहिँ पार्टीलाई छानिसक्नुभयो भने तल उम्मेदवारलाई छान्नु पर्दैन त्यसरी पनि
निर्वाचनमा जाँदाखेरि चाहिँ अब उहाँहरूले विशेष गरेर अब यो मत हाल्ने बाहेक अब के कुराहरू चाहिँ थाहा पाउन जरुरी छ क्या त्यो मतदान केन्द्रमा गइरहँदाखेरि चाहिँ
मतदान केन्द्रमा मतदानको दिनमा चाहिँ धेरै कुराहरूमा ध्यान दिनुपर्ने हुन्छ पहिलो कुरा चाहिँ अब त्यो आफू बसेको ठाउँ अनि त्यो ठाउँबाट नजिकको आफ्नो मतदान केन्द्र कुन हो त्यो कुरा थाहा पाउन सकिन्छ त्यसको लागि चाहिँ तपाईँले इलेक्सन कमिसनको अस्ट्रेलियन इलेक्सन कमिसनको वेबसाइटमा गएर आफ्नो सभाको पोस्ट कोड चाहिँ त्यहाँ तपाईँले हाल्नुभयो भने तपाईँले कहाँ कहाँ मतदान गर्न सक्ने 2-3 चाहिँ मतदान केन्द्रको बारेमा जानकारी दिन्छ र त्यसमध्ये आफूलाई नजिकमा पर्ने ठाउँको तपाईँले हाल्न सक्नुहुन्छ दोस्रो कुरा चाहिँ अब मतदान कति बेलादेखि कति बेला हुन्छ भन्ने कुरा एकदमै महत्त्वपूर्ण हुन्छ बिहान 8-6 चाहिँ यहाँ मतदान गर्न पाइन्छ र त्यो बिचमा अब आफ्नो काम छ भने त्यही अनुसार मिलाएर चाहिँ मतदान गर्नु जरुरी छ अनि सँगसँगै चाहिँ अब त्यो दिनको अब बढी घाम लागेको छ कि बढी पानी परेको छ कि लाइन कति लामो छ यी सबै कुराहरूलाई ध्यान दिएर चाहिँ जाँदाखेरिमा हुन्छ र यदि तपाईँलाई भाषाको समस्या छ भनेदेखि अङ्ग्रेजी नबोल्ने अथवा अङ्ग्रेजीको समस्या छ भनेदेखि चाहिँ मतदान केन्द्रमा त्यहाँ भएका कर्मचारीहरूलाई दोभाषिकको सहयोग लिन सक्नुहुन्छ र हरेक मतदान केन्द्रमा दोभाषिकको व्यवस्था गरिएको हुन्छ तपाईँले बोल्ने कर्मचारी त्यहाँ नभए पनि तपाईँले चाहिँ दोभाषी सेवा लिन सक्नुहुन्छ यी लगायतका कुराहरू चाहिँ अलिक महत्त्वपूर्ण छन्
अनि अब त्यही अब मतदान केन्द्रमा त्यही दिन गएर हुन्छ नि 21 नै गएर भोट हाल्न नसक्नेहरूका लागि चाहिँ अब यो प्रिपोलिङको व्यवस्था छ होइन तर अब त्यसलाई कसले चाहिँ उपयोग गर्न सक्नुहुन्छ कि सबैले गर्न सक्नुहुन्छ कस्तो हुन्छ
अब अस्ट्रेलियामा यो सङ्घीय चुनावलाई मात्रै केन्द्रित रहेर हामीले कुरा गर्दाखेरिमा विभिन्न तरिकाले चाहिँ मतदानमा सहभागी हुन सकिन्छ पहिलो कुरा चाहिँ मतदानको दिनमा जुन पोलिङ प्लेसमै गएर इन पर्सन सहभागी भएर मतदान गर्न सक्ने जुन कुरा चाहिँ सामान्य भयो र तर अब तपाईँलाई चाहिँ मतदानको केन्द्र अब 21 मेमा चाहिँ कुनै काहीँ काम परेको छ काहीँ केही छ भनेदेखि अब त्यो दिन चाहिँ तपाईँले गएर मतदान केन्द्रमा भोट हाल्न सक्नु भएन भनेदेखि जुन सोमबार देखि चाहिँ यो प्रिपोलिङ अथवा पूर्ववत रूपमा चाहिँ मतदानको प्रक्रिया सुरु भइसकेको छ। झन्नै त्यो 500 भन्दा बढी स्थानमा चाहिँ अहिले मतदानहरू प्रिपोलिङहरू भइरहेको छ। त्यसले आफ्नो नजिकको ठाउँमा गएर तपाईँले मतदान गर्न सक्नुहुन्छ र प्रायः अस्ट्रेलियामा 20%भन्दा बढी मतदान चाहिँ यही प्रिपोलिङमै भइसक्छ। अगाडि मतदानको दिनभन्दा अगाडि नै भइसकेको तथ्याङ्क छ विगतका चुनावहरूमा। त्योभन्दा बाहेक चाहिँ अब अर्को चाहिँ तपाईँले यो पोस्टल भोट गर्न सक्नुहुन्छ। पोस्टल भोटको लागि चाहिँ तपाईँले इलेक्सन कमिसनको वेबसाइटमा गएर त्यहाँ चाहिँ पोस्टल भोटको फर्म चाहिँ रिक्वेस्ट गर्न सक्नुहुन्छ र त्यो पोस्टल भोट तपाईँको घरमा पठाउँछ मतपत्र, अनि त्यसलाई चाहिँ तपाईँले भरेर फेरि हुलाक मार्फत नै त्यो हुलाकी मतदान गर्न सक्नुहुन्छ। यो चाहिँ त्यो पोस्टल भोट चाहिँ 18 मेभित्र चाहिँ पैसा आइपुगेको हुनुपर्छ। अनि अर्को चाहिँ अब यदि तपाईँ ओभरसिजमा हुनुहुन्छ अथवा देशभन्दा बाहिर हुनुहुन्छ भनेदेखि चाहिँ देशभन्दा बाहिरबाट पनि अस्ट्रेलियन इलेक्सन कमिसनलाई भनेर पोस्ट यो ब्यालट पेपर चाहिँ आफ्नो ठेगानामा मगाउन सकिन्छ र त्यहाँबाट भरेर तपाईँले फेरि इलेक्सन कमिसनलाई पठाउन सक्नुहुन्छ। चाहिँ मोबाइल भोटिङ पनि छ, जस्तै उदाहरणको लागि चाहिँ विभिन्न एज केयरहरूमा वृद्ध सेवा केन्द्रहरूमा चाहिँ बसिरहनु भएका व्यक्तिहरू आफ्नो मोबिलिटीको कारणले मतदान केन्द्रमा जान सक्नुहुन्न। त्यस्तो अवस्थामा चाहिँ इलेक्सन कमिसनले आफ्नो मोबाइल सर्भिस मार्फत एज केयरहरूमा, डिसेबिलिटी होमहरूमा, अस्पतालहरूमा, जेलहरूमा गएर चाहिँ मोबाइल मार्फत मोबाइल भोटिङ सेवा मार्फत चाहिँ भोट खसाल्न मिल्छ। अब अर्को महत्त्वपूर्ण कुरा चाहिँ जस्तै तपाईँ 18 वर्ष उमेर पुग्नुभएको छ भनेदेखि अब तपाईँले अस्ट्रेलियन इलेक्सन कमिसनको वेबसाइटमा गएर त्यहाँ चाहिँ मतदाता सूचीमा आफ्नो नाम दर्ता गराउनु होला। र यो जरिवाना लाग्ने भनेको कुरा चाहिँ कस्तो भनेदेखि मतदाता सूचीमा नाम भएको व्यक्तिले भोट नहाल्दाखेरिमा चाहिँ मतदान त्यो जरिवानाको कुरा र अथवा अनिवार्य मतदानको कुरा उहाँलाई लागु हुन्छ। तर जो व्यक्ति मतदाता सूचीमै छैन भनेदेखि अब उहाँलाई त कुनै पनि हिसाबले चाहिँ जरिवाना लाग्ने अथवा त्यो केही पनि रहेन। त्यसैले पहिलो कुरा चाहिँ मतदाता सूचीमा आफू दर्ता हुनु चाहिँ धेरै महत्त्वपूर्ण छ। त्यसैले 18 वर्ष पुगेको व्यक्तिले आफैले अथवा अभिभावकहरूले चाहिँ आफ्नो छोराछोरीहरूलाई चाहिँ इलेक्सन वेबको वेबसाइटमा गएर त्यो दर्ता गराउनु होला।
त्यही मतदाताहरूले चाहिँ अब टिक क्रस गर्ने भन्दाखेरि पनि अब आफ्नो आफूलाई मन परेको होइन इच्छाएको पार्टी तथा उम्मेदवारलाई 1-2 नम्बर दिएर हुन्छ नि त्यसरी नम्बर दिनु पर्यो भन्ने कुरा नै सबैभन्दा महत्त्वपूर्ण भयो होइन त?
हजुर, महत्त्वपूर्ण कुरा चाहिँ त्यही टिक र क्रस गर्नु गर्दाखेरिमा त्यो मतपत्र बदर हुन्छ। त्यसैले नम्बर दिनुपर्छ आफूलाई मन परेको उम्मेदवारको प्रिफरेन्सको आधारमा प्राथमिकतामा राखेर यो मेरो पहिलो रोजाइ हो, यो चाहिँ दोस्रो हो, यो तेस्रो हो भनेर। र अब जस्तै 6 जना उम्मेदवार भएको ठाउँमा यो एक पहिलो दोस्रो तेस्रो मेरो रोजाइ हो भनेर बाँकीलाई चाहिँ त्यतिकै छोडिदिनु भयो भने पनि त्यो मतपत्र पनि बदर हुन्छ। त्यसैले सबैलाई चाहिँ प्राथमिकतामा राखेर बक्समा 1-6 जना छन् भने 6 नै जनासम्मको नम्बरलाई चाहिँ त्यहाँ लेख्नुपर्छ।
अब जस्तै तपाईँ त नेपाली समुदायका विभिन्न अब सदस्यहरूसँग भेट गरिरहनुहुन्छ, तर अब यो मतदान प्रक्रियाको सम्बन्धमा कुरा गर्दाखेरि के अलिकति अलिक जटिल किसिमको हो कि नयाँ भएर चाहिँ अप्ठ्यारो लागेको जस्तो लाग्छ? कस्तो पाउनु भएको छ नेपाली समुदायभित्रबाट चाहिँ प्रतिक्रिया?
मुख्यतः अब हाम्रो समुदाय पक्कै पनि नयाँ छ र अब फेरि हरेक वर्ष चाहिँ धेरै नयाँ मतदाताहरू हाम्रो समुदायमा आइरहनु पनि भएको छ, थपिरहनु पनि भएको छ। जसले चाहिँ एकचोटि भोट गरिसकेको छ उहाँहरूलाई पक्कै पनि सजिलो छ, तर फेरि अब हरेक अब 2-3 वर्षको फरकमा यो मतदान हुने भएको भएर कतिपयले चाहिँ पहिले कसरी भोट हालेको थिएँ भन्ने कुरा पनि बिर्सिसकेको हुन्छ। त्यो कारणले पनि यसलाई चाहिँ दोहोऱ्याउनु पर्ने अथवा अलिकति रिफ्रेस गराउनु पर्ने जरुरी छ। र म सबभन्दा महत्त्वपूर्ण कुरा चाहिँ हामी जुन पृष्ठभूमिबाट आयौँ त्यो पृष्ठभूमिभन्दा यहाँको चाहिँ मतदान प्रणाली नै फरक भएको कारणले पनि अझ बढी अलमलमा पारेको छ। त्यही कारणले चाहिँ अब यहाँको प्रिफरेन्स भोटिङ सिस्टम र टिक होइन नम्बर, अनि हरेक कोठामा नम्बर हाल्नुपर्ने, यति कुरा चाहिँ एकदमै महत्त्वपूर्ण छ।
अब साक्षरता नभएको उम्मेदवारहरू पनि कति हुनुहुन्छ होला होइन अब त्यस्तोमा चाहिँ अब त्यो त्यहाँ के त्यो व्यवस्था हुन्छ बुझाउनको लागि अथवा के गर्न सक्छन् उनीहरूले चाहिँ अब त्यो पढेर उम्मेदवारको नाम थाहा नपाउनेहरूले चाहिँ कसरी मतदान गर्ने
त्यस्तो साक्षर नै नभएको अवस्थामा चाहिँ अब इलेक्सन त्यहाँ चाहिँ जो अफिसरहरू हुन्छन् पोलिङ प्लेसमा त्यो अफिसरहरूलाई चाहिँ मलाई केही पनि आउँदैन मैले केही पनि जानेको छैन भनेर भन्दाखेरिमा अनि उहाँहरूले चाहिँ दुभाषीलाई नै प्रयोग गरेर उहाँहरूले सिकाउनुहुन्छ
लाइक शेयर र कमेन्ट गर्नुहोस् एसपिएस नेपालीलाई फेसबुकमा साथ दिनुहोस्